This is VOA News, coming to you by remote. I'm Gene Randall. The Democratic-led U.S. House of Representatives wants to pump more aid dollars into the crippled American economy. It's approved a $3 trillion measure, the largest to date. It faces an uphill battle. Only one House Republican voted for it, and early reaction in the GOP-led Senate has been less than lukewarm. The bill would cost more than the four earlier COVID-19 aid packages combined. Republicans call it a bloated Democratic Party wish list, and President Donald Trump has threatened to veto the measure as written. Meanwhile, the House has approved a proxy voting measure, meaning members can soon cast votes on legislation from home because of pandemic fears. The move flies in the face of President Trump's wish for Americans to get back to their workplaces. The Capitol physician says it could be years before Congress resumes full operations. American states are adopting a patchwork of plans to lift stay-at-home orders. This, as an Associated Press survey finds, that 41 of the 50 states fall short of COVID-19 testing levels that experts say are necessary to avoid another wave of infections. Many of those states, including Texas, are moving aggressively to get businesses ranging from beauty shops to shopping malls to reopen. President Trump's current public line on tests is that they may be overrated. The latest pandemic numbers here in the U.S., almost 1.5 million cases with well over 87,000 lives lost. Worldwide, COVID-19 has sickened more than 4.5 million people. The death toll tops 308,000. The figures are from Johns Hopkins University. President Trump has again blamed Barack Obama for any shortcomings in the response to the pandemic. Mr. Trump repeated a familiar refrain on Friday that he inherited a broken system. Spokesperson Kayleigh McEnany mocked an Obama administration pandemic plan and said the administration's response to the health emergency has been unprecedented. Former Obama aide Beth Cameron says the White House made a mistake not using Mr. Obama's pandemic playbook as a starting point. This is VOA News. The U.S. Food and Drug Administration is suggesting a rapid COVID-19 test might be inaccurate. The White House medical team has been giving the Abbott Labs test to President Trump and top staffers every day. The FDA says what others have said, that the 15-minute test is vulnerable to false negatives. Asked if he had concerns, President Trump said Friday it was a great test and that results could always be double-checked. In South Korea, the government says a new major outbreak of COVID-19 has apparently been avoided. They point to the 46,000 tests done after 162 infections were traced to nightclub goers in Seoul. Testing has been a key in South Korea's pandemic response. Its official death toll is only 262, despite a caseload of 11,000. India, this weekend, is set to announce if it plans to extend its two-month coronavirus shutdown. India suffered about 86,000 cases of COVID-19 as it surpasses China. India's death toll stands at 2,752. Mexico has become a new virus hotspot. The number of new confirmed cases once again on Friday topped 2,000, pushing the caseload above 45,000. As the death toll moves toward 4,800. Mexican President Andres Manuel López Obrador says Mexicans have to be more careful and that this is no time to relax discipline. In China, where the spread of COVID-19 has all but ended, the ceremonial legislature is scheduled to meet next week in Beijing, though the session will be shortened. China has reported 28 new pandemic cases over 9 days, the two latest yesterday, but there have been no new fatalities. Autopsy results released in California show that the helicopter pilot flying former basketball great Kobe Bryant and seven others had no alcohol or drugs in his system when the chopper crashed in January. All nine people aboard died. One of those passengers was Bryant's 13-year-old daughter. The iconic JCPenney department store chain has declared bankruptcy. While the 118-year-old business had long been in economic distress, the loss of revenue because of the pandemic proved to be too much for the debt-ridden company. Penney is the largest American retailer to go under during the pandemic, and joins Neiman Marcus, J. Crew, and Stage Stores in its surrender to fiscal reality. U.S. retail sales were down a record 16.4% from March to April. Even with states ending their stay-at-home orders, more bankruptcies are expected. Singapore Airlines says its passenger load is down more than 99% compared with a year ago. Its flights are running at about 9% capacity. And Air Canada says it will lay off at least 20,000 of its 38,000 employees effective June 7th. Canada's largest air carrier says it's reduced flights by 96%. More news online at voanews.com. There is also a convenient, easy-to-use mobile app. Via remote, I'm Gene Randall, and this is VOA News.
ये वॉइस ऑफ अमेरिका है। कोरोना की आलमी वबा के दिनों में वाशिंगटन से खसूसी प्रोग्राम के साथ मैं हूँ असद हसन। पाकिस्तान में कोरोना पर कंट्रोल की हिकमत अमली क्या है? सूबाई और वफाकी हुकूमतों में इत्तेफाक क्यों नहीं है? कोरोना के मरीजों के लिए वाकई कोई ट्रैकिंग सिस्टम मौजूद है? और फिर ये कि कोरोना के दिनों में मुल्कों के आपस के ताल्लुकात में तलखी क्यों है? बात करेंगे वज़ीर आज़म पाकिस्तान के मशीर ब्राय कौमी सलामती और कोविड 19 के खिलाफ टास्क फोर्स के अहम रुकन डॉक्टर मोईद यूसुफ से। कोरोना और कन्फ्यूजन, कोरोना से मुतालिक रोज़ बदलते तसव्वुरात पर गुफ्तगू होगी डॉक्टर सुहेल चीमा और मुश्ताक राजभर से। कोरोना और सियासत, पाकिस्तान और अमरीका दोनों जगह अपोजिशन और हुकूमत की कोरोना से मुतालिक एक दूसरे पर तनकीद, ये ख्यालात में ममासलत क्यों कर है? और दोनों मुल्कों में कोरोना पर सियासत किस तरह से की जा रही है? ये हैं हमारे आज के सेगमेंट्स। चलते हैं प्रोग्राम के पहले हिस्से की जानिब और बात करते हैं डॉक्टर मोईद यूसुफ से।
वॉइस ऑफ अमेरिका वाशिंगटन आपसे मुखातिब है मीडियम वेव 972 किलोहर्ट्ज़ पर।
मैं हूं असद हसन और वॉइस ऑफ अमेरिका के हमारे इस सेगमेंट में हमारे साथ मौजूद हैं डॉक्टर मोईद यूसुफ। और डॉक्टर मोईद यूसुफ इस वक्त पाकिस्तान के अंदर प्राइम मिनिस्टर ऑफ पाकिस्तान उनके खुसूसी मौवन हैं स्ट्रेटेजिक नेशनल सिक्योरिटी के मामलों पे, और उसके साथ साथ कोविड 19 उसके खिलाफ जो टास्क फोर्स है और रिस्पॉन्स फोर्स है उसमें एक लीडिंग मेंबर हैं। सो दोनों हवालों से उनसे बात करते हैं। डॉक्टर मोईद बहुत शुक्रिया आपका, आपने हमें ज्वाइन किया। सबसे पहले अगर हम कोविड 19 की बात करें, दो हवाले हैं या दो गुफ्तगुएं पाकिस्तान के पस मंजर में हो रही हैं। कुछ लोग कहते हैं बड़ा शानदार रिस्पांस, बड़ी अच्छी प्लानिंग, और आज भी आपने पोजीशन सुना है या बाकी लोग समझते हैं कि बिल्कुल ही कंफ्यूजन है, कुछ पता नहीं है, और टीम या प्राइम मिनिस्टर और उनकी टीम लीड नहीं कर सकी है। आपका फेयर एनालिसिस क्या है?
जी देखिए असद, पहले तो ये एक ऐसा मामला है जिसने पूरी दुनिया को जकड़ लिया है। ऐसी वबा है किसी से भी मुकम्मल तौर पर कंट्रोल नहीं हुई, सारों ने एक क्राइसिस मोड में जाके फैसले किए, कोशिश की, जो बेहतरी वो ला सकते थे अपनी पॉलिसी में लाए, लेकिन ये कहना कि पहले से कोई तैयारी थी, सबको मालूम था क्या करना है, ये बिल्कुल गलत होगा। और आप मेरे से बेहतर समझ सकते हैं अमेरिका में बदकिस्मती से हलाकतें भी और मामला जिस तरह चले हैं, तो जब दुनिया के सबसे मजबूत सबसे अमीर ममालिक में यह हाल है तो जाहिर बात है कि जो डेवलपिंग कंट्रीज हैं उनमें तो और भी मसाइल होंगे। इस सब को देखते हुए मैं आपको ये जरूर कहूंगा कि एक तो अल्लाह का शुक्र है, अल्लाह का बड़ा करम है कि पाकिस्तान में उस तरह वबा का फैलाव नहीं हुआ, उस तरह अमवात नहीं हुई, हालांकि हमारे आप भी नंबर लगभग 700 के करीब पहुंच गया है जो कि एक बड़ा नंबर है, लेकिन अल्लाह का शुक्र है कि उस तरह मामलात नहीं हुए जैसे बहुत से वस्ती ममालिक में हुए। जहां तक लीडरशिप की बात है और एक क्या देखिए, इस पर हमेशा मुख्तलिफ व्यू और आरा रहेंगी क्योंकि ये ऐसा मामला है जिसमें कोई सही गलत जवाब नहीं है। आपने जो फैसला भी करना है उसकी एक डाउनसाइड बड़ी वाजे होगी और कुछ फायदे होंगे, और ये वजीर आजम साहब पहले दिन से जो बात कर रहे हैं बैलेंस की, वो यही बैलेंस है। लेकिन इस बैलेंस में ये नहीं हो सकता कि आप कंप्यूटर पे कोई मैथमेटिकल इक्वेशन लगाएं और आपको पता चल जाए कि ये बैलेंस जो है 60% इधर 40% उधर। तो हमने एक पूरा नेशनल कमांड स्ट्रक्चर बनाया है कोविड के लिए, पाकिस्तान में कोऑर्डिनेशन जो है वो स्ट्रॉन्ग पॉइंट नहीं रहा हुकूमतों का माजी में, लेकिन एक कमांड एंड ऑपरेशनल सेंटर है, उसके ऊपर नेशनल कोऑर्डिनेशन कमेटी है। ये सारे मामलात सूबों की मुशावरत से एवरी डे हम बैठ के, सूबों की मुशावरत होती है, विफाक होता है, व्यूज लेते हैं, डेटा होता है, डॉक्टर्स हैं, बिल्कुल एक फर्स्ट वर्ल्ड की तरह ऑपरेशन चल रहा है। बिल्कुल
डाइवर्जेंस क्यों नजर आती हैं, इतने इख्तलाफ क्यों नजर आते हैं, लगता है वफाक और सूबाई हुकूमतें एक पेज पे नहीं है इसको डील करने में।
ठीक है, मैं उसकी तीन वजहें हैं और मैं आपको बता देता हूँ। पहली वजह तो बुनियादी ये है कि सूबे के हालात, बल्कि सूबे के नीचे हर डिस्ट्रिक्ट के हालात जो है वो फर्क है। कहीं पे वबा का फैलाव पहले शुरू हो गया, हमारा जो ये फैलाव शुरू हुआ ज़ायरीन आए थे ईरान से, वो सिंध बहुत गए, बलूचिस्तान, जैसे जैसे चीजें ग्राउंड पे चेंज होती हैं तो अपने अपने फैसले तब्दील होते हैं। और ये तो आप अमेरिका में देख रहे हैं, हर स्टेट जो है वो एक अपना फैसला ले रही है, वहां भी यही बात चल रही है। एक ये दूसरी वजह उसमें ये है कि जब आप कोऑर्डिनेशन की तरफ जाते हैं तो आपको ये जहन में रखना है कि पाकिस्तान में 18वीं तरमीम ने सूबों को मैक्सिमम इख्तियारात दिए हुए, इट्स अ फेडरल सिस्टम विद फेडरेटिंग यूनिट्स जो बहुत पावर रखते हैं, हेल्थ डिवॉल्व सब्जेक्ट है, सेफ्टी डिवॉल्व सब्जेक्ट है, बहुत सी चीजों में आपने जमीन पे क्या करना है, करंटीना कैसे कराना है, टेस्ट कैसे होना है, ये प्रोविंसेस मैनेज कर रहे हैं। तो इसमें उतार चढ़ाव, इसमें डिसएग्रीमेंट तो मैं नहीं कहूंगा, लेकिन डिफरेंस ऑफ ओपिनियन बिल्कुल आएगा और आता रहेगा। इस वक्त वफाकी हुकूमत का ये व्यू नहीं है कि जो हमारा दिल करे हम कह दें, मुशावरत का यही मतलब है, और कंसेंसस ऑफिसर कभी भी नहीं होगा, जाहिरी बात है। तीसरी बात बहरहाल ये है कि इसमें जाहिर बात है पॉलिटिक्स, यू नो मैं उस शोबे को बहुत अच्छी तरह नहीं समझता, लेकिन पॉलिटिक्स जो है वो एक पब्लिक फेस है, एक प्राइवेट फेस है, वो भी चलता है। बुनियादी मैं आपको बात बता सकता हूँ कि पाकिस्तान में जी मेरा ख्याल है कि इस वक्त जितनी कोऑर्डिनेशन हो रही है, शायद मैंने तो कम अज कम सिस्टम के बाहर रह के इतनी नहीं देखी उस तरह।
अब आते हैं, अब ऐसे वक्त में लॉकडाउन को खत्म किया जा रहा है या उसको खोला जा रहा है, इजी किया जा रहा है, जब अमवात जो हैं और केसेस पिछले एक हफ्ते में ऑलमोस्ट डबल हुए हैं, सो इज इट अ वाइज डिसीजन इस वक्त में?
देखिए असद, मैंने पहले वो आपको बात की, इसमें वाइज और नॉट वाइज, राइट और रॉन्ग वाला मामला नहीं है, इसमें बहुत मुश्किल बैलेंसिंग एक्ट है। देखिए डिसीजन मेकर के पॉइंट ऑफ व्यू से सोचिए, हम रोजमर्रा के तौर पर रोजमर्रा डेटा देख के और आवाम को रोज बताते हैं कि क्या सिचुएशन है। आज से मेरा ख्याल महीना पहले वजीर आजम साहब ने एक ब्रीफिंग जो हम करते हैं उसमें उन्होंने बताया कि जी मई की 15 और 20 तारीख के दरमियान हेल्थ सिस्टम जो है वो चोक होना शुरू हो सकता है, प्रेशर आएगा, अमवात बढ़ेंगी वगैरह। तो डेटा तो प्रोजेक्ट कर रहा है, तो क्या ये हमें मालूम नहीं था, या हमें क्या ये मालूम नहीं है कि केसेस बढ़ रहे हैं? हम टेस्टिंग बढ़ा रहे हैं तो केसेस भी बढ़ रहे हैं, और बदकिस्मती से अमवात का सिलसिला जारी है, हालांकि उस स्पीड या उस तरह नहीं जिस तरह बहुत से बाकी ममालिक में है। पाकिस्तान की शरह जो है अमवात की पर मिलियन पॉपुलेशन जो है वो 2 है, और अमेरिका की गालिबन 100 कुछ है, स्पेन की शायद को 200 कुछ, 400 कुछ इस तरह। सो देखिए वो तो है, लेकिन आपको एक और बात सोचनी है, पाकिस्तान का कर्व जो है वो बहुत आहिस्ता आहिस्ता ऊपर जा रहा है। तो अगर आपने ये बहस में, इस बहस में जाना है और ये पॉइंट ऑफ व्यू लेना है, तो फिर आप ये कह रहे हैं कि अगले 3-4 माह अगर आपके केसेस बढ़ेंगे आहिस्ता आहिस्ता, या 2 माह बढ़ेंगे जितने भी, तो आप सारा कुछ बंद रखें। तो अब पाकिस्तान जैसा मुल्क जिसकी मईशत आप पॉवर्टी लाइन के नीचे कितने लोग, जो डर है हमें पॉवर्टी का, हंगर का, तो यार वो तो बड़ा सीरियस मामला थे। तो इसमें ये बात नहीं है कि हमें मालूम नहीं है, हमें बिल्कुल मालूम है कि ये कब ऊपर जा रहा है, लेकिन अगर आपने वो वस्ती माइंडसेट लेके पीक का इंतजार करना है तो हमारी पीक तो अभी बहुत दूर है, और अगर पीक हमारी अभी 5 दिन 10 दिन में नहीं, महीने में आनी है, 2 में आनी है, तो उसके बाद जब हम डेटा देखते हैं कि मईशत को क्या होगा, इक्तिसादी तौर पर क्या मसाइल आएंगे, पुअर हाउस होल्ड को क्या होगा, उसके बाद आपको ये बैलेंस करना पड़ता है। तो हमारी इस वक्त स्ट्रेटजी क्या है ये समझ लीजिए, ये अगर आप इजाजत दें तो मैं आपको 2 मिनट में, देखिए
जी
हमने शुरू किया बाहर से वबा रोकने की कोशिश से, ईरान से जायरीन आए, कुछ जहाजों से लोग आए, उसके बाद लोकल ट्रांसमिशन हुई जो कि होनी थी, उसको हमने काफी हद तक कंट्रोल किया, इसलिए अल्लाह का शुक्र है अमवात का मामला नहीं हुआ। फिर हमने ट्रांसमिशन को मैनेज करने के लिए गाइडलाइंस बनाई, पहले लॉकडाउन किया, फिर गाइडलाइंस बनाई, हिदायत बनाई, फिर आहिस्ता आहिस्ता बैलेंसिंग एक्ट में गए और आहिस्ता आहिस्ता चीजें खोली, लेकिन इन सारे इस चीज पे डाला कि लोग हिदायत फॉलो करें, इंडस्ट्री के मालिकान जो है एसओपी फॉलो करें, तो मईशत भी थोड़ी बहुत चलेगी, पूरी तरह तो अभी नहीं हम खोल सकते, और साथ वबा का फैलाव भी रुकेगा। और तीसरी चीज हमने अब क्या की है, अब हम उस फेज में चले गए हैं जहां हम बजाय पूरे मुल्क को बंद करो या पूरे मुल्क को खोलो की बहस से निकल के स्मार्ट लॉकडाउन क्या मतलब है और हम पहले क्यों नहीं कर सकते थे, वो इसलिए कि हमारे पास टेस्टिंग कैपेसिटी नहीं थी, हमारे पास तरीका नहीं था ट्रैक करने का और ट्रेस करने का। अब हमने ये टेक्नोलॉजी यूज कर रहे हैं जो बाकी दुनिया ने भी की है, कि जहां जहां क्लस्टर में वबा का फैलाव नजर आएगा वहां हम ज्यादा टेस्ट करके उतनी छोटी सी जगह, 4 गलियां, आधा मोहल्ला, 1 मोहल्ला बंद करके वहां भी क्वारंटीना पूरा इंतजाम करके हफ्ते, 2 हफ्ते, 3 हफ्ते में उसको 0 केसेस पे ले आएंगे, बाकी जो है मुल्क चलता रहेगा। ये पहले हो नहीं सकता था, हमारे पास कैपेसिटी नहीं थी टेस्टिंग की, ट्रैक और ट्रेस की, सूबों की वो कैपेसिटी नहीं थी, और सबसे अहम बात कि हमने अपनी हेल्थ केयर कैपेसिटी को बढ़ाया। हमारे मुल्क में 2 से 4 लैब्स ऑपरेट कर रही थी जब हमने ये मामला देखना शुरू किए, आज अल्लाह का शुक्र है कि 60 से ऊपर हो गई है। ठीक उसी तरह आईसीयू बेड, उसी तरह वेंटिलेटर। तो अभी तक हमारी जो वेंटिलेटर कैपेसिटी है अल्हम्दुलिल्लाह वो 10-15-20-25% से ऊपर नहीं इस्तेमाल हो रही, बेड्स भी उसी तरह है। और ये वो मुल्क है जहां आपको पता है कि हेल्थ केयर का निजाम जो है वो बहुत निगलेक्ट हुआ है पिछले कुछ सालों में। तो ये पूरी चीजें देख के फैसले हो रहे हैं, लेकिन ये आसान फैसले नहीं है। जाहिर बात है एक मौत भी आपको सारी रात जगा के रखती है, उसमें तो कोई शक नहीं है, लेकिन अनफॉर्चुनेटली ये अल्लाह ताला ने जो इम्तिहान लिया है सारी दुनिया का लिया है, जिस तरह बेहतरीन तरीके से कोप हो सकता है वो हो रहा है। और आप देख सकते हैं बाकी ममालिक और पाकिस्तान का मुआवजना कर लीजिए, तो अल्लाह का शुक्र है अभी हमारे हालात जो है बहुत बेहतर है बाकियों से।
सो डॉक्टर मोहित, जब मुल्क आप बता रहे हैं कि नेशनली उसको ओपन भी करना है और स्ट्रेटजी के लिए और स्मार्ट लॉकडाउनिंग की तरफ जा रहे हैं, सो जो इंटरनेशनल ट्रेवल है या इंटरनेशनल फ्लाइट्स है वो मुकम्मल ऑपरेशन या इवन उसका पार्शियल ऑपरेशन कब तक बहाल हो जाएगा जब इंटरनेशनल फ्लाइट्स पाकिस्तान लैंड कर सकेंगे?
इस मौजू ने तो मुझे मेरी रातों की नींद उड़ा दी मेरे भाई। देखिए मसला बड़ा सादा सा है, क्योंकि ये वबा पहले बाहर से आई थी तो हमारे तिब्बी एक्सपर्ट, हमारे प्रोविंशियल जितने भी अथॉरिटीज हैं उनका ये ख्याल है कि हम ये अफोर्ड नहीं कर सकते कि बगैर टेस्ट के जो पैसेंजर आए उनको पाकिस्तानियों को अपने घर जाने दें। अब ये भी सोच लें कि जो पाकिस्तानी वापस आ रहे हैं उसमें मेजॉरिटी तबका बल्कि तमाम ही तकरीबन उन ममालिक से आ रहे हैं जहां फैलाव बहुत हो चुका है, जहां ये इतना ज्यादा वबा फैली हुई है कि वहां पे ऑफकोर्स बचत जो है वो आप गारंटी नहीं कर सकते, तो वह इन्फेक्टेड हो सकते हैं। फिर हमारा कोई 80-90% जो हमारे पैसेंजर ने आना है वो खलीजी ममालिक से आना है, बहुत से उसमें से लेबर मजदूर तबका है वो लेबर कैंप्स में रहते हैं, आप जानते हैं वहां पे वो अगर जैसी इन्वायरमेंट में रहते हैं अगर खुदा ना खास्ता एक को हो जाए कमरे में 10-12-15 लोग उन सबको हो जाता है, तो हमें टेस्ट करना है। जब टेस्ट करना होता है तो जाहिर बात है आप उनको क्वारंटीन में ले जाते हैं, वहां टेस्ट करते हैं, टेस्ट का रिजल्ट आता है फिर फैसला करते हैं घर जाना है या उनको ट्रीट करना है। ये पहले हम 48 घंटे वेट करके टेस्ट कर रहे थे, वो इसलिए कि हमारे तिब्बी माहिरीन की राय ये थी कि अगर किसी ने जहाज में ये वबा का जो है वो उनको लगी है तो उनको आप जैसे ही उतरते टेस्ट करेंगे तो वो नजर नहीं आएगा टेस्ट में, तो उसका फायदा नहीं होगा। लेकिन हो ये रहा था कि जब हम 48 घंटे वेट कर रहे थे तो जाहिर बात है फिर करंटीना की कैपेसिटी उतनी कम हो जाती है क्योंकि वो इस्तेमाल हो रही थी, तो हम 7,000-7,500 से ज्यादा पैसेंजर हर हफ्ते नहीं ला पा रहे थे। वजीर आजम साहब की बहुत वाजे हिदायत थी कि हमें इसको एक्सेलरेट करना है लेकिन महफूज तरीके से, क्योंकि वो ओवरसीज पाकिस्तानी आप जानते हैं उनका एक फोकस है और वो बार हाँ वो बात करते हैं। तो आज हमने नई पॉलिसी का लागू किया है कि वो 48 घंटे की शर्त हमने खत्म कर दी है, जब लोग आएंगे तो हम टेस्ट करेंगे, उसमें भी एक आध दिन एक दो दिन लगते हैं, टेस्ट होता है रिजल्ट आता है, लेकिन अब हम इंशाल्लाह लगभग 11-12,000 हर हफ्ते लोग ला सकेंगे। फिर भी ये तादाद को 1,10,000 है बढ़ती जा रही है, हमारा एक बड़ा ट्रांसपेरेंट क्राइटेरिया है, मैं आपके प्रोग्राम के तवस्सुस से आपके तवस्सुस से जो लोग अमेरिका में मौजूद हैं उनको ये बताना चाहता हूं अगर वहां पे कोई सुन रहे हैं कि आप covid.gov.pk पे जाके वहां पे तमाम मालूमात हासिल कर सकते हैं, गाइडलाइंस पॉलिसीज शेड्यूल वगैरह, ताकि आपको पता रहे। लेकिन एक बड़ी गैर यकीनी सी सूरत हाल है, जहाज आता है हम डेटा देखते हैं, खुदा ना खास्ता ज्यादा पॉजिटिव केस निकल आए फिर नजरसानी करनी पड़ती है, तो ये डे टू डे चेंजेस इसमें आती रहेंगी, लेकिन हमारी पूरी कोशिश है और आज जो हमने नई पॉलिसी अपनाई है उसमें को 11-12,000 के करीब इंशाल्लाह पाकिस्तानी हर हफ्ते वतन वापस आ सकेंगे।
डॉक्टर मोहित यूसुफ, ये बताइएगा कि आपने सिर्फ रेफरेंस से बात कर ली स्मार्ट लॉकडाउनिंग की, एक स्मार्ट ट्रैकिंग सिस्टम भी है पेशेंट्स का। इनिशियली खबरें आई कि जो पाकिस्तान के स्ट्रेटेजिक या मिलिट्री इंस्टीट्यूशंस इस्तेमाल करते हैं इवन टेररिस्ट को ट्रैक करने के लिए वो इस्तेमाल हो रहा है, वो क्या चीज है और कैसे होता है उसकी ट्रैकिंग?
दुरुस्त नहीं है, आई थिंक कुछ रिपोर्टिंग ऐसी हुई थी खुदा ना खास्ता टेररिज्म किधर और ये किधर, ये तो वो लोग हैं जिनको सपोर्ट करना है क्योंकि उनको एक, मैं ये भी बात वाजे कर दूं खुदा ना खास्ता कोई स्टिग्मा बनाने की जरूरत नहीं, कोई ऐसा नहीं है कि आप जो है वो कोई पूरे खानदान को ऑस्टरसाइज कर दें और उनको कहें, ये एक जुकाम है बीमारी है और 95% तो बिल्कुल खुद ही सेहत याब हो जाते हैं, कभी अस्पताल जाना ही नहीं पड़ता बल्कि शायद उससे भी ज्यादा शरा। तो इसमें हमने एक दूसरे को मिलकर काम करने को ऐसा खुदा ना खास्ता वो वाला मामला नहीं है। ये ट्रैकिंग और
लेकिन उससे पहले प्राइम मिनिस्टर साहब की जो अपील थी इवन ओवरसीज पाकिस्तानी से या मुल्क के अंदर से, तो उस पे कुछ अंदाजा है कि क्या रिस्पांस मिला है, कितने कुछ फंड्स जनरेट हो सके हैं, कोविड 19 के पेशेंट्स को हेल्प करने के लिए, इन हालात में इस आस प्रोग्राम के बैनर के नीचे उनको हेल्प करने के लिए?
असद, मेरे पास नंबर्स नहीं टू बी ऑनेस्ट, मुझे अगर पता होता आपने पूछा तो मैं नंबर्स ले आता, लेकिन आपको पता है कि वजीर आजम साहब की अपील जो है ओवरसीज पाकिस्तानीज में इट इज़ यूनिवर्सल। ये बात ज़रूर है कि आजकल जो हालात हैं दुनिया के, जो गैर यकीनी सूरत है, ज़ाहिर ही बात है हर शख्स पहले अपने आप को सेफ गार्ड कर रहा है, देख रहा है, और वो हमें मालूम है, उसमें कोई इबाम ऐसा नहीं है किसी को, लेकिन मेरे पास नंबर्स नहीं है इसलिए मैं कोई गलत बात करना नहीं चाहता।
हमारे व्यूअर्स, हमारे लिसनर्स जानते हैं कि डॉक्टर मुहित यूसुफ, उनकी जो एक्सपर्टीज है वो स्ट्रेटेजिक अफेयर्स में है, पॉलिसी प्लानिंग्स में है और इंटरनेशनल अफेयर्स में है। डॉक्टर मुहित, अनफॉर्चुनेटली कोविड 19 जैसे पेंडेमिक जिसने पूरी दुनिया को हिला के रख दिया, उसके बावजूद जो मुल्कों के दरमियान मुखासमत है, जो खितों के दरमियान हत्या के टसल्स हैं, वो बदस्तूर जारी हैं। इंडिया पाकिस्तान वहां पे भी हमें टेंशन नजर आती हैं, चाइना और अमरीका लीडरशिप के लेवल के ऊपर, टॉप लीडरशिप के लेवल के ऊपर ब्लेम गेम का सिलसिला जारी है। सो ये कोरोना ताल्लुकात को कितना मुतासर कर रहा है, या कोरोना होने के बावजूद पिछले ताल्लुकात पे क्यों कर फर्क नहीं पड़ रहा, खराब ताल्लुकात पे, दोनों हवालों से बताइएगा।
असल देखिए, एक तो जो आपने बात की चीन अमेरिका वगैरह, अभी कहना कबलज वक्त है, लेकिन वन थिंग इज बिकमिंग क्लियर, ग्लोबल पॉलिटिक्स इज नॉट गोइंग टू बी द सेम अगेन। इसमें अब एलिमेंट्स ऑफ लाइफ चेंज हो जाएंगे। देखिए 9/11 जब हुआ था, सिर्फ लगभग 3,000 लोग, उस तरह अमवात की तादाद को ये नहीं थी कि करोड़ों लोग, लेकिन उसने दुनिया तब्दील कर दी, उसने सस्पिशंस बढ़ा दी, उसने ताल्लुकात तब्दील किए, एयर ट्रेवल तब्दील किया, जिंदगी तब्दील हो गई। ठीक, वही अब होगा, और वो नई शक्ल क्या निकलेगी, कौन जीतेगा कौन हारेगा, अभी कहना कबलज वक्त है। एक बात बिल्कुल वाजे है कि ग्रेट पावर कॉम्पिटिशन, जो कि शायद आइडियल सिचुएशन में आप ये कह सकते थे, कोविड हुआ तो शायद ताल्लुकात में बेहतरी आए, ममालिक कॉपरेट करना चाहें, क्योंकि सारी दुनिया को ये वबा जो है इससे खतरा है, लेकिन इंसान इंसान है, वो बिल्कुल वाजे हो गया कि ऐसा नहीं है, ग्रेट पावर कॉम्पिटिशन और डीपन होने जा रहा है। जो आपने हमारे खत्ते की बात की, आई एम एट ए कंप्लीट लॉस, मेरी समझ में नहीं आता कि हमारा हमसाया मुल्क मशरिक की जानेब कर क्या रहा है, सोच क्या रहा है। वहां भी कोविड उसी तरह है, वहां कोई निजात नहीं मिली हुई। ये मौका है कि अपने अंदर लोगों का, अपने खासतौर पर गरीब तबके का, जो हम करना चाह रहे हैं, हमने कोविड को नेशनल सिक्योरिटी थ्रेट डिक्लेयर किया है, नेशनल सिक्योरिटी कमेटी की मीटिंग हुई थी पहले, जिसमें सारे फैसले हुए थे। क्यों, इससे बड़ा क्या रिस्क हो सकता है आपके मुल्क को, आपके लोगों को? देख हम क्या रहे हैं कि पहले आप कहते हैं जी कि एक मजहब के लोगों ने कोरोना फैला दिया, और मुझे तो ये याद आता है, अगर पता नहीं कितने लोग ये मुताला करते हैं, कर चुके हैं, हिटलर के जमाने में टाइफस एपिडेमिक हुआ था, जरा जाके पढ़िएगा, और जब वो हुआ और जो इधर बातें हुई, अगर कोई फर्क नजर आ जाए तो मुझे पकड़ ले। उसके बाद आप कोविड को इस्तेमाल करते हैं, और कश्मीर में जहां आपकी अपनी हुकूमत दिल्ली से कहती है कि दो रेड जोन है, बहुत कम केसेस आप दिखाते हैं, कहते हैं हम बात पता नहीं 8-10 हुई हैं, और पूरी कश्मीर वैली को बंद कर देते। यानी पहले ही आपने अल्हम्दुलिल्लाह 10-5 से एक जेल बनाया हुआ है, उसमें एक वबाई और उसको इस्तेमाल करके जेल को और मजबूत कर दिया। फिर हम क्या देखते हैं कि आप गिलगित बल्तिस्तान के वेदर पैटर्न की बातें कर रहे हैं, आपका नेशनल सिक्योरिटी एडवाइजर, यानी मेरा जो हम मनसब उधर बैठा है, वो ये काम कर रहा है कि मौसम क्या होना चाहिए, या हम बताएं कि ना बताएं उधर। मेरी समझ से बाहर है कि इस वक्त ये मौका है या ये मौका है कि हम सोचें कि इंसानी जिंदगियों को बेहतर कैसे करना है, इंसानी जिंदगी को इस वबा से कैसे बचाना है। आप क्या कर रहे हैं कि LOC पे गोलाबारी बढ़ा रहे हैं, वहां पे लोग नहाते जो है हमारे खवातीन बच्चे शहीद कर रहे हैं, हमने तस्वीरें दिखाई हैं। अच्छा, फिर आप कहते हैं जी वहां पे हमला हो गया तो पाकिस्तान, तो मैं आपको एक बात सिर्फ कहना चाहता हूं, पहले तो मैं सिस्टम के बाहर था, मुझे तो इंफॉर्मेशन नहीं होती थी, मुझे नहीं पता था। अब मैं सिर्फ यही कह सकता हूं कि अगर इस गैर मंतकी सोच पे जाना है कि आप एक ओपन जेल बना के रखें महीनों, और फिर अगर कोई इंसान वहां पे उठ के आपका रिएक्ट करे तो आप कहेंगे चौथे मुल्क ने कुछ कर दिया, तो ठीक है, फिर दुनिया भी आप पे हंसेगी। अब तो अल्लाह का शुक्र है कि इतनी ये बात आगे निकल गई है कि मैं आप ही के उधर देखता हूं, अमेरिका के जो इशारे और वो सारे न्यूज़पेपर्स वगैरह, अब तो वो भी खुल के बात कर रहे हैं कि भाई ये क्या बात है। गल्फ में आप खुद देख लें कि वहां क्या, कि मुसलमान जो है वो सब ह्यूमन है, اب تو گلف نیوز جیسے اخبار نے اپنے اداریے کی ہیڈنگ یہ لگا دی کہ جی یہ جو ہے اسلاموفوبیا انڈیا سے ہم نہیں آنے دیں گے. تو ٹھیک ہے اگر آپ نے اپنا مذاق بنانا ہے, لیکن میں ایک بات صرف کہہ دوں کہ ایل او سی پہ جانے ضائع ہو رہی ہیں. پاکستان نے کھلی آفر دی ہے, جس نے آنا ہے آئے آزاد کشمیر, آ کے دیکھ لے کیا ہو رہا ہے کیا نہیں ہو رہا. یہی کر سکتے ہیں ہم, وہ بھی کہہ دیا
جی.
یہ بھی کہہ دیا کہ سیز فائر کو امپلیمنٹ کریں, آ کے دیکھ لیں. اس سے آگے ہم کچھ کہہ نہیں سکتے. اگر ڈیفینڈ ہمیں کرنا ہے تو ہم نے کرنا ہے اور ہمیں آتا ہے. لیکن اگر تھوڑی سی بھی سینسیبلٹی ہو اس چیز میں, سینس پریویل کرے, تو دنیا کہاں جا رہی ہے اور یہ کیا ہو رہا ہے. کرونا کی آڑ میں کشمیر کا ڈسپیوٹ نہ کہیں غائب ہوگا نہ ختم ہوگا, یہ واضح ہونا چاہیے ہر ایک.
آخری اس جملے کے ساتھ اس کو وارڈ اپ کروں گا کہ ڈاکٹر محید یوسف کا پاکستان کا ورژن آپ نے سنا, بھارت سے ہم ورژن لینے کی کوشش کریں گے. لیکن جنرلی اس طرح جب پاکستان سے یہ کہا گیا ہے تو لیڈرشپ نے اس بات کی تردید کی ہے کہ ایسی کوئی ڈسکریمنیشن نہیں ہے. ڈاکٹر محید یوسف بہت شکریہ آپ کا, آپ نے وائس آف امریکہ سے بات کی ہمارے لیے آپ نے.
تازہ ترین خبروں, خصوصی فیچرز, ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ, جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
یہ وائس آف امریکہ ہے, میں ہوں اسد حسن, اور کرونا کی عالمی وبا کے دنوں میں ہمارا یہ خصوصی پروگرام. سامعین, ہم اکثر اپنے پروگرامز میں بات کرتے آ رہے ہیں, اور بات یہ ہے کہ کرونا سے متعلق ہر نئے دن نئی چیز سامنے آتی ہے اور اکثر اوقات وہ پچھلی چیز سے متضاد ہوتی ہے. ڈاکٹر سہیل چیمہ صاحب, ان کو اکثر ہم زحمت دیتے ہیں, ہمارے ساتھ ہیں, اور نہ صرف آف کورس میڈیکل براہ راست طب کے شعبے سے ان کا تعلق, بلکہ وہ ریسرچز فالو بھی کرتے ہیں, بلاگ بھی لکھتے ہیں, لوگوں کو ایجوکیٹ بھی کرتے ہیں. مشتاق راجپر صاحب نے ہمیں جوائن کر رکھا ہے, سینئر صحافی ہیں اور ڈیلی نیوز کو پاکستان میں ان کو کنٹریبیوٹ کرتے ہیں, ان کے آرٹیکل, بلاگز, اور آف کورس ہماری ذرا جو بھی کہا جا رہا ہے, سنا جا رہا ہے, بھلے وہ انتظامیہ سے ہو, بھلے وہ سائنٹسٹ کہہ رہے ہوں, سو کوشش کی جاتی ہے کہ میکسیمم چیزوں کا پتہ ہو. سو کرونا کے بارے میں ابھی جو تازہ ترین ریسرچز سامنے آ رہی ہیں, ان میں جو حوالے دیے جا رہے ہیں اس سے اگر کوئی چیز یقینی طور پہ سامنے آتی ہے تو وہ یہ ہے کہ غیر یقینی صورتحال ہے. کچھ اگر سرٹن ہے تو وہ انسرٹنٹی ہے, اس کے علاوہ کچھ نہیں ہے. ڈاکٹر سہیل چیمہ صاحب سے بات کرتے ہیں. ڈاکٹر صاحب بہت شکریہ آپ کا. پہلے کہا گیا کہ لنگز متاثر ہوتے ہیں, پھر پتہ چلا کہ نہیں, دل اور دماغ بھی متاثر ہو سکتا ہے. اب تو یہاں تک کہا جا رہا ہے کہ ایون کسی کے ہاتھ اور پاؤں, وہ بھی ڈائریکٹلی اس کے انڈر اٹیک ہو سکتے ہیں کرونا کے. یہ کیا چیز ہے, اس سے کوئی فیمیلیئر اگر نہیں ہو پا رہے سائنٹسٹ ڈاکٹرز, سو سوال پھر یہ پیدا ہوتا ہے کہ علاج کیسے دریافت ہوگا. سو یہ کنفیوژنز, کرونا اینڈ کنفیوژنز کیوں ہیں؟
جی اسد, بہت شکریہ. لیکن بہت اچھا سوال کیا آپ نے. جیسا کہ ہمیں پتہ ہے کہ اس کرونا وائرس کا اصل نام ہے نوول کرونا وائرس یا COVID-19, کیونکہ یہ نیا وائرس ہے. یہ سائنسدانوں کو اس کے بارے میں کچھ زیادہ نہیں پتا. جیسے کہ اس کو کہہ رہے ہیں کہ سپٹمبر 2019 سے یہ وائرس جو ہے اس کی جو ہے وجود سامنے آیا ہے. اور حالانکہ کرونا وائرس کے جو پرانے فیملی کے وائرس جیسے سارس, مرس, وہ 1960 سے موجود ہے, لیکن یہ جو COVID-19 ہے یہ ایک نیا وائرس ہے. جب نیا وائرس یا کوئی بھی نیا پیتھوجن آتا ہے تو اٹ ٹیکس ٹائم فار دا سائنٹسٹ ٹو فگر اٹ آؤٹ. دوسری بات یہ کہ سائنس کی جو سب سے خوبصورتی ہے, جو سب سے اچھی بات ہے, سائنس جو ہے نا اپنے ہی کہیں بھی باتوں کو اگر اس کو نظر آتا ہے کہ غلط ہے تو اس کو کہہ دیتی ہے. اس میں کبھی بھی وہ یہ نہیں کہتی کہ اپنی بات پہ مسلسل قائم نہیں رہتی, اپنی چیزوں کو کنٹرڈکٹ,
ہٹ درمی نہیں ہے. یعنی اگر اس کے اگینسٹ آئے ہیں شواہد تو وہ نئے فلسفے اور اس کو قبول کرے گی.
ایگزیکٹلی. دیکھیں کل جو انہوں نے بات کی ہے اگر آج ان کو لگا کہ کل والی جو مفروضہ تھا وہ غلط ثابت ہو گیا, فوراً اس کو ایکسیپٹ کریں گے اور اس کے لوگوں کو ایجوکیٹ کریں گے. سائنس فیکٹس پہ چلتی ہے, مفروضوں پہ چل ہی نہیں سکتی. اگر مفروضوں پہ سائنس چلنے لگے تو سائنس کا وجود ختم ہو جائے گا. اور یہی سب سے بڑی خوبی اور خوبصورتی ہے سائنسدانوں کی بھی کہ وہ اپنی ہی کئی بھی باتوں کو جب غلط ثابت ہوتا ہے تو اس کو ایکسیپٹ کر لیتے ہیں. اور لوگوں کا ان کا مقصد کیا ہے؟ مقصد یہ ہے کہ لوگوں کی بھلائی اور لوگوں کو فائدہ پہنچے. اور یہی جو ایک سائنس کا جو بنیادی اصول ہے کہ اس کو اپنے آنے والے وقت کے ساتھ, اپنے آنے والی نئی ریسرچ کے ساتھ پرانوں کو ریجیکٹ یا رد کر کے نئی چیز سامنے لے کے آئی گئی. اب جیسے آپ نے بولا کہ سب سے پہلے کیا ہوا کہ یہ لگا کہ جی یہ جو ہے ایک ریسپیریٹری ایلنس ہے, لیکن بعد میں لگا پتہ لگا جی یہ دل اور دوسرے جسم کے جو آرگنس ہیں جیسے بلڈ کے اندر بھی اس کا افیکٹ ہوتا ہے, اسٹروک بھی ہو رہا ہے. ابھی ریسنٹلی بچوں کے اندر بھی ان کو پتا لگا کہ جی ایک کاواساکی ڈیزیز ہے کچھ بچوں کے اندر, وہ یہ اس کرونا وائرس اس کے بھی سمٹم دے رہا ہے. تو ہر آنے والے دن ہمیں ایک نئی چیز پتہ چلتی جا رہی ہے. اور دیکھیں اچھی بات کیا ہے کہ اس ٹائم پہ پوری دنیا کے جو اسمارٹ سائنٹسٹ ہیں ان کا صرف اور صرف ایک ہی مشن ہے کہ اس وائرس سے کس طرح ہم جلد سے جلد نجات حاصل کریں. پرابلم کیا ہے کہ کیونکہ یہ وائرس وائڈ اسپریڈ ہو چکا ہے, یعنی کہ یہ پینڈیمک ہے, یہ ایسا نہیں ہے کہ جی چائنا کے ایک کونے میں یا مڈل ایسٹ کے ایک کونے میں جیسے مرس آیا تھا تو لوکلائز تھا, یہ ابیولا جو تھا افریقہ کے کچھ کنٹری میں تھا. لیکن کیونکہ یہ پوری دنیا میں پھیل چکا ہے, پوری دنیا کو اس نے جو ہے افیکٹ کیا ہے, تو ساری دنیا کے سائنٹسٹ جو ہے 24/7 اس کے اوپر ریسرچ کر رہے ہیں, اس کے بارے میں نئی نئی معلومات حاصل کی جا رہی ہیں. اس لیے ہمیں جو ہے اتنی ساری جو فلڈ آف انفارمیشن آ رہی ہے وہ میرے نزدیک وہ کنفیوژن بالکل نہیں ہے بلکہ وہ انفارمیشن ہے.
صحیح. اس میں میں آگے چل کے آپ سے پوچھتا ہوں کہ اس ساری انفارمیشن کے بعد جب ہم یہ سنتے ہیں کہ ابھی سے ویکسینیشن پہ کام ہو رہا ہے, میڈیسن پہ کام ہو رہا ہے, تو جب پرابلم ہی ڈائگنوز نہیں تو پھر وہ کام کیسے؟ لیکن یہ اگلا کوسچن ہوگا. مشتاق راجبر صاحب بہت شکریہ آپ کا, آپ نے بھی ہمیں جوائن کیا. ابھی تک کرونا کے بارے میں کیا بحیثیت صحافی آپ سمجھ پائے ہیں, چونکہ آپ نے رپورٹ کرنا ہے, بہت سارے لوگ آپ سے پرسنلی بھی پوچھتے ہیں, آپ سے ایکسپیکٹ بھی کرتے ہیں کہ آپ امریکہ میں بیٹھے ہیں ہمیں چیزیں بتائیں سمجھائیں.
جی بالکل, آئی تھنک آپ کی طرح اور جتنے بھی ہمارے صحافی دوست ہیں ہم چیزوں کو فالو کرتے ہیں, اور میرا تو اسپیشلی انٹرسٹ ہے کہ جو سائنٹیفک ڈیولپمنٹس ہیں ان پہ نظر رکھی جائے, کیونکہ باقی ڈیٹا اور جو سوشل اور اکنامک کیوس ہے آئی تھنک اس پہ تو ہمارے پاس بہت سارے لوگوں کا یو نو کافی لوگ ہیں جو کام کرتے ہیں. تو جس طرح ڈاکٹر صاحب نے کہا کہ اچھی بات, گڈ نیوز یہ ہے, اول تو پہلی اچھی بات تو امریکہ کی آج کی ہے کہ امریکہ کے اندر جو ڈیتھ ٹول ہے اس میں 50% جو ہے وہ ریڈکشن آیا ہے آج کئی دنوں کے بعد, آئی تھنک جب سے یہ ہم نے اپریل کے فرسٹ ویک ایگزیکٹلی پیک کے بعد, پھر بھی ہم 1500 سے نیچے نہیں آ رہے تھے, 1700-1600 کے تھا, لیکن آج پہلی بات ہے کہ آج جو ہے وہ 800 سے بھی کم اموات رپورٹ ہوئی ہے امریکہ کے اندر, وچ از ریلی ویری گڈ نیوز. 50% ریڈکشن از ہیوج تھنگ. اور صرف 3 ہفتے پہلے تک جو سائنٹیفک کمیونٹی تھی ان کی رپورٹ تھی کہ کوئی 70 ادارے دنیا کے جو ہیں وہ ویکسین ڈیولپمنٹ پہ کام کر رہے ہیں, لیکن 3 ہفتوں کے بعد ان کی تعداد 101 ہو گئی. تو 101 ادارے جو ہیں, ریسرچ انسٹیٹیوٹس ہیں, یونیورسٹیز ہیں, اور جو فارماسیوٹیکل انڈسٹریز کے جو R&D ہوتے ہیں وہ اس پہ کام کر رہے ہیں. 7 سے 11 کے قریب ایسے ادارے ہیں جنہوں نے ویکسین بنا لی ہے اور وہ ٹرائل فیز میں, بلکہ سیکنڈ ٹرائل فیز جو ہیومن پہ ہوتا ہے اس پہ چل رہی ہے. تو جو جرمن اور فائزر کا جو جوائنٹلی جو چل رہا ہے, اور جو آکسفورڈ یونیورسٹی کے لوگ جو کام کر رہے ہیں ان کی جو, اور ایون فیڈرل گورنمنٹ جو US کی ہے ان کے بھی ٹرائلز چل رہے ہیں. تو پہلی تو امید یہ ہے کہ بٹوین سپٹمبر اینڈ دسمبر اور میبی جنوری جو ہے ویکسین اویلیبل ہوگی ٹو دی فرنٹ لائن ورکرز.
صحیح.
اب پرابلم یہ ہے کہ ویکسین تو اس لیے آ جائے گی بیکاز جو ڈیزیز کا جو جینیٹیکل سیکوینس ہے وہ ان کے پاس موجود ہے, مل گیا تھا فرام ریسرچ انسٹیٹیوٹس کو, دیٹس وائی دے آر ایبل ٹو یو نو کم اپ وتھ ویکسین. لیکن ماضی میں جتنے ویکسین کے ایکسپیرینسز ہوئے ہیں تو ویکسین سکسیسفلی تبھی ڈیولپ ہوتی ہے جب کیور بھی موجود ہو. क्योंकि ट्रायल आप जब करते हैं तो आप ये जहन में रखते हैं कि अगर कुछ गड़बड़ हो गई, कुछ काम खराब हो गया, तो आपके पास ट्रीटमेंट है, यू नो.
बिल्कुल.
इस बार जो कॉम्प्लिकेशन है, जो यू नो, वो यही है. एक तो टाइम थोड़ा मिला, यू नो, क्योंकि पेंडेमिक तेजी से फैला पूरी दुनिया में, तो और तो बड़ी बात यह है कि अभी इतना वक्त है भी नहीं कि हाउ मच टाइम, यू नो.
एग्जैक्टली. सो इसलिए हेटन वो भी डॉक्टर सुहेल जी, मैं मैंने इस पर तफसीली वैक्सीन और इस सारे प्रोसेस पर बात की कि कई कई सालों से भी लोग मुख्तलिफ अमराज के लिए कोशिशें करें. डॉक्टर सुहेल जी, मैं सब ये बताइएगा कि आपने खुद भी जिक्र किया कि कोरोना की फैमिली वो पहले से मुतारिफ है साइंटिस्ट कम्युनिटी के ऊपर. अभी मुश्ताक ने भी जैसे हवाला दिया है कि उसके जो डीएनए है या उसकी सैम्पलिंग उस वो भी लोगों के सामने मौजूद है. सो अगर वो मौजूद है तो फिर उसके स्प्रेड को और उसके तरीक़ा वारदात को समझना क्यों कर मुश्किल हो रहा है. और ये कि फिर किस वसूख से कहा जा सकता है कि जो अद्वियात बनेंगी वो कारगर होंगी, ख़ासतौर पे जब हम उसके ऑपरेशंस को ही नहीं समझ रहे कि ये वायरस अटैक कैसे कैसे कर रहा है और इसकी रेजिस्टेंस कितनी है, कहाँ पे है और इसकी प्रेजेंस कितनी कहाँ पे मौजूद है.
देखिए, सबसे पहले तो जैसे मुश्ताक साहब ने बड़ा अच्छे एक पॉइंट हमें यूजर्स को बताया कि आज अमेरिका में डेथ टोल ऑलमोस्ट 50% रिडक्शन हुआ है कंपेयर टू पिछले दिनों के मुकाबले में. व्हाट डज इट मीन? इट मींस अ लॉट. उसकी वजह यह कि एक तो लोग शुरू में जब ये वायरस स्प्रेड हुआ था तो लोग सोशल डिस्टेंसिंग के रूल्स को नहीं फॉलो कर रहे थे. हमें पता ही नहीं था. जैसे शुरू में सीडीसी ने बोला कि जी मास्क पहनने की जरूरत नहीं है. बाद में सीडीसी को जब अंदाजा हुआ कि मास्क से स्प्रेड रुक रहा है तो एवरीबॉडी स्टार्टेड वेयरिंग द मास्क राइट नाउ. अब आप देखेंगे कि दुनिया के आप किसी भी कोने में चले जाए, इंक्लूडिंग के जो पाकिस्तान के मजाफाती इलाके, वहां पे भी लोगों को अवेयरनेस है कि जी हमने मास्क पहनना है. अब ये अलग बात है, बहुत सारे लोग कुछ लोग नहीं पहनते हैं, या कुछ लोग पहनते हैं, बहुत सारे लोग नहीं पहनते, लेकिन एटलीस्ट पीपल हैव द अवेयरनेस. शुरू में ये अवेयरनेस बिल्कुल नहीं थी. दूसरी बात ये कि अब हमारे जब आज से 2 महीने पहले मार्च 1 को हमें पता ही नहीं था कि कौन कौन से थेरेप्यूटिक्स यानी कि कौन कौन सी मेडिकेशन जो है इस कोरोना वायरस या कोविड 19 के लिए हमें इस्तेमाल करनी है. फिर रिसर्च आई कि जी हाइड्रोक्सी क्लोरोक्विन भी इफेक्टिव है इतना, हालांकि इतनी ज्यादा इफेक्टिव नहीं है, लेकिन हॉस्पिटल्स के अंदर, अमेरिका के अंदर हर हॉस्पिटल के इन पेशेंट जो कोविड 19 का पेशेंट होता है उसको प्रोटोकॉल बन गया है कि उसको आप हाइड्रोक्सी क्लोरोक्विन, विटामिन सी और जिंक और जीपैक की दवाइयां देते हैं. फिर थोड़े मैं पिछले 2 वीक पहले रेमडेसिविर एक और एंटीवायरल ड्रग की एफडीए ने फास्ट ट्रैक पे डाल के उसको अप्रूवल दी. तो क्या हुआ कि हमारे पास जो ना अब एक कुछ टूल्स आ गए हैं. उससे क्या हो रहा है कि अगर शुरू में जब ये कोविड 19 अमेरिका में जब उसका स्प्रेड हुआ था तो आपने सुना होगा धड़ाधड़ लोग अनफॉर्चुनेटली स्टार्टेड डाइंग. क्यों? उस टाइम पे किसी के पास कोई वेपन्स नहीं थे. अब हमारे पास वेपन्स, हमारे आर्सेनल में वेपन्स आने शुरू हो गए हैं. और आने वाले देखें ये 2 महीने में हमारे पास 3-4 ड्रग्स आई हैं. अब आने वाले 2-3 महीने में हमारे पास मजीद वेपन्स आएंगे जो कि हो सकता है इससे भी ज्यादा इफेक्टिव हो. और जब सारी चीजों के बाद ये इफेक्टिवनेस, ये थेरेप्यूटिक्स ये सामने नजर आनी शुरू हो जाएगी तो इसका स्केयर, इसका जो फियर है वो भी कम होना शुरू हो जाएगा. फिर अगला स्टेप होगा वैक्सीन का. जैसे कि अब बहुत सारे जैसे ऑक्सफोर्ड वाले उन्होंने क्लेम कर रहे हैं कि हम सितंबर में वैक्सीन लेके आ जाएंगे. अमेरिका के अंदर भी फाइजर हो गई, जॉनसन एंड जॉनसन हो गई, मॉडर्ना हो गई, ये सारी कंपनीज दे आर वर्किंग वेरी फास्ट. और जैसे शाह साहब ने बोला कि डायरेक्ट फेज 1 के बाद फेज 2 ट्रायल के अंदर वो चली गई है. बल्कि ये भी बोला जा रहा है कि हो सकता है कि वो फेज 2 को भी शॉर्ट करके डायरेक्ट फेज 3 में फॉरन लेके जाए, क्योंकि जो इनिशियल रिजल्ट है वो बहुत अच्छे नजर आ रहे हैं इनको. तो मेरा ख्याल से आई एम वेरी मच ऑन द ऑप्टिमिस्टिक साइड कि we would be able to handle this pathogen.
मैं इससे पहले कि
जी, a lot of people are expecting.
मुश्ताक साहब के पास जाऊँ. मुश्ताक साहब ने जो बात की कि आज नंबर्स ड्रामेटिकली नीचे आए हैं, आप भी कॉन्फिडेंट हैं, सो क्या ये पेशगोई भी गलत साबित हो सकती है कि ये कोरोना वायरस वापस ज़्यादा शिद्दत और ज़्यादा ताकत से हमलावर नहीं होगा, या अभी ये एक्सपेक्ट किया जाए कि जब ये नंबर कम हो रहे हैं तो ये दोबारा नंबर ऊपर नहीं जाएंगे? डॉक्टर चिंग जी, मैं सब आपसे
जी मेरे सवाल पूछा
जी जी आपसे आप.
अच्छा देखिए, हमें जो है ना किसी किस्म की, मैं जो है ना एक चीज पे बिलीव करता हूँ कि खुशफहमी इंसान को नहीं रहना चाहिए. हमें खास तौर पे एक ऐसी इलनेस जो कि लाइफ थ्रेटनिंग
खुलापन के सामने आई है उसको बहुत ज्यादा कॉशियस और उसको बहुत ज्यादा एहतियात से डील करना चाहिए, बजाय इसके कि हम ब्लाइंड खेलें कि नहीं नहीं ये तो खतरनाक नहीं है, लेट्स गो आउट, लेट्स स्टार्ट डूइंग व्हाट वी वर डूइंग. नो, वी शुड नॉट बी डूइंग द सेम थिंग. वी शुड डेफिनेटली गो आउट एंड डू आवर इम्पॉर्टेंट वर्क्स, लेकिन इसको हमें बिल्कुल ब्लाइंडली नहीं लेना चाहिए, ना ही इसको हमें किसी खुशफहमी में रह के हैंडल करना चाहिए. जब तक हमारे पास इसका कंप्लीट डाटा, जब तक कंप्लीट इंफॉर्मेशन नहीं आ जाती, वी स्टिल नीड टू प्ले वेरी डिफेंसिव एंड प्ले वेरी सेफ.
मुश्ताक साहब, ये बताइएगा कि ये इसके इसके इसको एंटिसिपेट करना, इसको समझना, इसमें ज़ाहिर है जिनका ये शोबा है वहीं पे अभी एक्यूरेसी 100% नहीं आ सकी है, बल्कि जो आपका शोबा है, शोबा सहाफत है, उसके अंदर एक डाटा एनालिसिस, वो भी पूरी एक विंग है, वहाँ पे भी बड़े मसाइल आ रहे हैं. आपने देखा कि उन्हीं इन्फॉर्मेशन को प्रोसेस करके जब प्रोजेक्शंस की जाती हैं कि किस महीने तक कितनी अमवात हो सकती हैं, सो वो अक्सर बदल रही हैं. इवन पॉलिटिकल लीडरशिप जो है एक तरह से मैं कहूँगा कि वो उन्हीं इन्फॉर्मेशन की बुनियाद के ऊपर जो दावे करती है वो गलत साबित हो रहे हैं, फिर उनके लिए तो पॉलिटिकल प्राइस या कास्ट भी है. सो ये प्रोजेक्शंस को बहुत हर्ट कर रही है.
आई थिंक प्रोजेक्शन तो आपने देखा होगा कि व्हाइट हाउस से लेकर तकरीबन तमाम जो अमेरिका के जो मीडिया के इदारे हैं वो जो फॉलो कर रहे हैं वो वही जो वाशिंगटन स्टेट की जो यूनिवर्सिटी है पे जो काम करते हैं उन्हीं के प्रोजेक्शन हैं जो व्हाइट हाउस भी यू नो रेफरेंस दे रहे थे और वो अभी जाहिर रिवाइज हुए हैं. आपने हाल ही में आपने देखा होगा जो पहले उनका था 65,000 यू नो नाउ 134 समथिंग. अच्छा एक बात, पहले जो बात हो रही थी ना जब ये वायरस शुरू हुआ तो यकीनन सबका यही था, ज्यादा पेशेंट्स की कंप्लेन जो थी वो टीके बॉडी जो मेन ऑर्गन है आपके बॉडी के उनको पेडलीस वो डैमेज करता है. लेकिन आई थिंक न्यूयॉर्क और जब चाइना का मजीद डेटा आया तो जो किडनीज का जो एस्पेक्ट है वो शुरू में बिल्कुल नहीं था. नोबडी रियली टॉक्ड अबाउट के पेशेंट जो हैं वो किडनी फेलियर में चले जाते हैं. एंड और आपने देखा होगा अमेरिका में सारा जोर था कि जी वेंटिलेटर्स होने चाहिए. नन, आई डोंट रिकॉल एनीवन टॉकिंग अबाउट डायलिसिस मशीन्स. और अभी हाल ही में न्यूयॉर्क में ऐसे केसेस हुए हैं, पीपल हैव डाइड बिकॉज ऑफ not having you know dialysis machine. Aur even jo Karachi mein hamare jo doctor the jinka intikal hua wo bhi aapne padha hoga because of dialysis machine nahi thi. Aur I mean kuch log jo recover ho rahe hain uske bawajood bhi they are still suffering the problems of the kidneys issues, you know, heart ka issue jo hai, jo kidney ka issue hai, wo to kuch permanent damage bhi logon ko ho rahe hain. तो बीमारी तो कॉम्प्लिकेटेड है, इसमें कोई शक नहीं है, यू नो. और जिस तरह ज्यादा डेटा आ रहा है उस तरह ज्यादा आपको पता चल रहा है कि उसके क्या क्या जो है वो इम्पैक्ट्स.
सो अगेन दिस जो हमारा टॉपिक था मुश्ताक के कोरोना एंड कन्फ्यूजन्स, सो आप क्लैरिटी है या एक्सेप्ट कर रहे हैं कि चूंकि अनफोल्ड हो रही है चीजें तो जैसे जैसे सामने आएंगी आप उसी थ्योरी के साथ जाएंगे?
आई थिंक यस. आई थिंक मैंने आपको एक मिसाल दी ना कि डेढ़ महीने तक अमेरिका से लेकर पाकिस्तान में हर कोई बंदा बात कर रहा था कि जी आपको सिर्फ वेंटिलेटर चाहिए. ठीक है, कोई डायलिसिस मशीन की बात तो नहीं कर रहा था ना, बट नाउ इट्स प्रूवन डेथ्स हुई है, यू नो. नाउ डेढ़ महीने के बाद जो रिसर्च सामने आई स्पेशली आई थिंक, और बल्कि चाइना में तो जो केसेस हुए उसमें तो तकरीबन 30-50% केसेस ऐसे थे वेयर पीपल हैड प्रॉब्लम्स कंप्लेंट्स विद द यू नो किडनीज. तो ये है. अच्छा, तो एक और बात, यानी यूएस के हवाले से जो पाकिस्तान के काफी दोस्त कहते हैं कि जी ये जरूर है कि जो नंबर है यूएस का डेथ का वो इज वेरी हाई, यू नो. लेकिन अगर आप कंपेयर करें अमेरिका के डेथ रेट को विद यूरोपियन डेथ रेट, वो उसके बनस्पत कम है, यू नो. जो
इन्फेक्शन नंबर्स ऑफ इन्फेक्शंस वर्सेस मोर्टेलिटी हम बात कर रहे
हैं, एग्जैक्टली इट्स वेरी हाई इन यूरोप, यू नो, बी इट इंग्लैंड हो, स्पेन हो, इटली हो, इट्स ओवर 10% ओवर देयर, इन सम केसेस इवन इट्स 15%, यू नो. यूएस में इतनी सूरत हाल नहीं है. और अच्छा, एक और मैं बात कहूँ, कुछ लोग समझते हैं कि इतनी जो अमवात हुई है यहाँ पे वो ब्लेम करते हैं कि जी यूएस का जो हेल्थ केयर सिस्टम है शायद वो फेल हो गया है. Which I don't agree, you know, evidence कोई नहीं है. कोई बंदा इसलिए नहीं मर गया इस वायरस से because वो hospitalized नहीं हो सका. अभी भी देखें न्यूयॉर्क से लेकर, you know, हर स्टेट पे जो कैपेसिटी है अभी भी है, you know, hospital जो है अभी भी लोगों को एडमिट कर सकते हैं, you know, they have their space. तो ये कहना कि जी जो हेल्थ सिस्टम है उसने फेल किया है लोगों को, I mean, I think that's not correct, you know.
थोड़ा सा मैं यहाँ पे लोगों को ना खासतौर पर अगर हमारे पाकिस्तान के जो व्यूअर्स हैं या उनके उनको ये समझना में ज़रा मुश्किल हो रही है कि वो ये उनको नहीं पता कि जैसे यूरोप हो गया, پاکستان ہو گیا, یہاں پہ ڈیتھ ریٹ کیوں زیادہ ہے, اس کی وجہ یہ ہے کہ یہاں پہ ایلڈر پاپولیشن بہت زیادہ ہے. پاکستان, یورپ, جیسے اٹلی ہو گیا, آپ یورپ کے ہر اس کنٹری کو دیکھیں جن کے اندر ڈیتھ ریٹ بہت ہوا ہے, وہ سارے ایلڈرلی پاپولیشن اس کنٹریز کی بہت زیادہ ہائی ہے. اب جیسے 85-95 اگر آپ اس کا گراف دیکھیں تو جو کووڈ 19 ہے وہ ایلڈرلی پاپولیشن کے لیے ایک بہت سیویئر قسم کی ڈیزیز ہے. یہ ایلڈرلی پاپولیشن جو ہے بیچاری, یہ تو فلو کا ہر سال امریکہ کے اندر 50-55,000 آدمی فلو میں مر جاتے ہیں. وہ کون لوگ ہوتے ہیں؟ وہ زیادہ ایلڈرلی پاپولیشن ہوتی ہے. تو دا ریزن وی آر سینگ لاٹ آف casualties, a lot of death in Western countries is because they have highest number of elder population. Pakistan ہے وہاں پہ average population جو age ہوتی ہے وہ 65-67 year age ہوتی ہے, وہاں پہ elderly population ہے ہی بہت limited. اس وجہ سے یہاں پر جو ہے elderly جو death rate زیادہ ہے. دوسری بات یہ کہ امریکہ کے اندر جو death rate زیادہ ہے اس کے اندر زیادہ تر جو death ہوئی ہیں وہ black community اور Spanish community میں ہوئی ہے. وجہ, ان کے اندر comorbid conditions بہت زیادہ ہے اور obesity. ابھی تک کا جو ڈیٹا سامنے آیا ہے, اگر آپ obesity اور diabetic, high blood pressure اور lung disease ہے تو آپ کا chances کورونا سے death ہونے کی
multiply
بہت زیادہ ہے. تو یہ جو risk factors ہیں, جس قوم کے اندر risk factor موجود ہوں گے وہاں پہ mortality اور یہ disease کی severity آپ کو زیادہ ملے گی.
تو ڈاکٹر سہیل جی, مطلب اگین کمنگ بیک ٹو دی ٹاپک کرونا اینڈ کنفیوژن, سو اب یہ کنفیوژن بارے ختم ہو رہا ہے کہ یہ شہر, یہ ملک, یہ دنیا, یہ ری اوپن ہوگی بھلے یہ کنڈیشنز اپنی جگہ پہ موجود رہے. یہ کنفیوژن ہے, ابھی یہ بات بھی کنفیوژن میں ہے یا کلیئرٹی ہو گئی اب؟
جیسے دیکھیں یہاں پہ کیا ہے کہ ہر کنٹریز کے اندر جو ہے پولیٹیکل جو سسٹم ہوتا ہے وہ بڑا ہی فریجائل اور انسٹیبل ہوتا ہے. آپ کی ایک گورنمنٹ ہوتی ہے اور ایک اپوزیشن ہوتی ہے. ہر ملک کی جو اپوزیشن پارٹیز ہوتی ہیں وہ اپنی گورنمنٹ کو گرانے کے چکر میں ہوتی ہیں. تو یہاں پہ بھی جیسے پولیٹکس بھی بہت شدید قسم کی کھیلی جا رہی ہے. ڈیموکریٹس اکانومی کو کھولنا نہیں چاہتے, وہ اس لیے کہ ایک اکانومی جو ہوتا ہے کسی بھی ملک کی سب سے بڑی جو بیک بون ہوتی ہے وہ اکانومی فیکٹر ہوتا ہے. اور امریکہ کے اندر نومبر میں الیکشن ہونے والے ہیں. اگر آپ یہاں پہ اکانومی کو ڈیلے کرتے ہو, نہیں کھولتے, تو اس کا مطلب کیا ہوگا کہ انمپلائمنٹ ریٹ جو اس ٹائم پہ 14-15% ہے, یہ آج صبح ہی CNBC کی نیوز تھی کہ ان کمنگ منتھ اٹ کڈ گو اپ ٹو 25%, جو کہ گریٹ ڈپریشن سے بھی کئی گنا زیادہ ہوگا. تو اگر آپ اکانومی نہیں کھولتے, لوگوں کی جابیں جاتی ہیں, لوگ انمپلائڈ ہوتے ہیں, ملک کے اندر ایک کیوس پھیلے گا. جب ملک کے اندر کیوس پھیلے گا, یہی لوگ جو 25% انمپلائڈ لوگ ہیں, جب نومبر کے الیکشن آئیں گے, الیکشن کی لائن میں کھڑے ہوں گے, آپ کے خیال سے کس کو ووٹ ڈالیں گے؟ دیٹ از دی بگیسٹ تھنگ.
آپ نے پالیٹکس کی بات کی ہے, سو مجھے چند سیکنڈ کی ایک بریک کے بعد واپس آنے دیں اور میں کرونا اینڈ پالیٹکس پہ آپ دونوں مہمانوں کی رائے لیتا ہوں.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ urduvoa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, urduvoa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں, سب ملتے ہیں urduvoa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. پاکستان میں شام 7 بجے سے صبح 7 بجے تک urduvoa.com پر براہ راست سنیے. ہمارے تازہ ترین براڈ کاسٹ بلٹنس کے لیے دن میں کئی دفعہ آئیے. دن ہو یا رات, جب دل چاہے, اس پتے کو یاد رکھیے, www.urduvoa.com.
یہ وائس آف امریکہ ہے, میں ہوں اسد حسن, اور ہمارا یہ پروگرام کرونا کی عالمی وبا کے دنوں میں خصوصی طور پہ تیار کیا گیا ہے. تو زیادہ تر سیگمنٹس میں آپ کو کرونا ہی غالب نظر آئے گا. پچھلے سیگمنٹ میں بات کر رہے تھے ہمارے پینلسٹ اور ڈاکٹر سہیل چیمہ نے سیاست کا حوالہ دیا, تو ذرا سیاست دو ملکوں میں, ہمارے جو دونوں پینلسٹ ہیں دونوں امریکہ میں اور دونوں کا تعلق پاکستان سے ہے, سو ایک نظر ذرا ڈالتے ہیں پاکستان پہ بھی اور کچھ کمپیریزن بھی کرتے ہیں کہ یہاں کرونا پہ کیسے سیاست ہو رہی ہے اور پاکستان میں کرونا سیاست کو کیسے امپلیکیٹ کر رہا ہے. مشتاق راجبھر صاحب,
ایک بات جو مشترکہ ہے پاکستان اور امریکہ میں وہ یہی ہے کہ دونوں ان دا بگننگ ڈینائل میں تھے, انکار میں تھے, کی پوزیشن میں تھے. کہ امریکہ میں بھی آپ نے دیکھا کئی تقاریر تھی ٹرمپ صاحب کی جو یہ ماننے کو تیار نہیں تھے کہ یہاں پہ بھی ہٹ کر سکتا ہے, اور پاکستان میں بھی بڑا اسکیپٹیسزم تھا اس کے اوپر. اور جو عمران خان پی ٹی آئی کی حکومت ہے وہ بالکل اس بات کو ماننے کو تیار نہیں تھی کہ ایسا کچھ پاکستان میں ہونا. اس کو بڑا بڑا لائٹ لے رہے تھے. میں ابھی بھی سمجھتا ہوں کہ پاکستان میں they are not ready, وہ فیڈرل گورنمنٹ ہو اسپیشلی ان کے جو ابھی تک کے جو میئرز ہیں, اگر ابھی تو جو ہاسپٹلائزیشن ہے وہ پاکستان میں کم ہے, اگر 30,000 کیسز ہیں اتنی نہیں ہے ہاسپٹلائزیشن, لیکن دیکھیں جو چھوٹے شہر ہیں ہمارے, جو تعلقہ ہیڈ کوارٹر ہیں جو پاکستان کے اندر, اگر وہاں پہ 500 بھی کیس آتے ہیں تو آپ مجھے بتائیے کہاں سے ہوں گے وینٹیلیٹرز, کہاں سے ہوں گے آئی سی یوز, کہاں سے ہوں گے آپ کی ڈائلسس مشین. تو بڑا ہیومینٹیرین کرائسس بن سکتا ہے پاکستان کے اندر.
لیکن پالیٹکس بھی دونوں پہ ہو رہی ہے, یعنی ایک گورنمنٹ ہے, دوسری طرف اپوزیشن بھی ہے, پھر اسی طرح صوبوں میں حکومت کسی پارٹی کی ہے, وفاق میں کسی ہے, تو جو ہمیں یہاں نظر آتا ہے تو یہ ایلیمنٹ وہاں پہ بھی نظر آ رہا ہے.
بالکل 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 ہے نا, یہاں پہ تو دیکھیے کیونکہ جس طرح جیما صاحب بھی فرما رہے تھے نا کہ جو جاب لاسز ہوئی ہیں یہاں پہ, اور اس میں ابھی جو کل جو اسپیشل ایڈیشن تھا واشنگٹن پوسٹ کا پورا اسی پہ تھا, وہ تو کہہ رہے ہیں کہ جی جو 2 million جاب تو ایسی ہیں جو ابھی نہیں آنے والی ہیں, اور پچھلے 10 سال کے جو اکنامک گینس ہیں دے بی لاسٹ. تو ڈیفینیٹلی دیٹس اے بگ بلو, یو نو, اور اٹس ناٹ جسٹ دی اکانومی, لیکن جو جس اس کرائسس کو جس طرح سے مینج کیا گیا ہے بائی دی ٹرمپ ایڈمنسٹریشن, آئی تھنک وہ تو اس ان اوپن سیکرٹ, یو نو, لوگوں کو پتا ہے کہ وہ کس طرح مس مینج ہوا ہے. اور یعنی ابھی تک جب وہ کہہ رہے ہیں کہ وائٹ ہاؤس کا کہ ہر اسٹاف کا روزانہ جو ہے وہ ٹیسٹ ہونا چاہیے, جو باقی امریکہ کے عوام کی بات ٹیسٹنگ کی آتی ہے سب کہتے ہیں کہ جی دس آر امپورٹنٹ, یو نو. تو اچھا ایک بات میں کہہ دوں, جبا صاحب بھی فرما رہے تھے, دیکھیں کوئی بھی سی ڈی سی سے لے کر ڈاکٹر فاؤچی سے لے کر کوئی بھی بندہ یہ رول آؤٹ نہیں کر رہا دا سیکنڈ فیز آف دس وائرس, یہ ریلیپس ہوگا, ہو سکتا ہے ان دا ونٹر, یو نو. تو جتنی بھی ری اوپننگ جس طرح جرمنی نے اسکول کھول دیے ہیں اپنے, یو نو, یا نیو یارک کے کچھ حصے جو ہے 15 مئی سے کھل رہے ہیں, تو یہ چیزیں ہمیں دیکھنی پڑیں گی, سوچنی پڑیں گی. اچھا ایک بات ہم یاد کر رہے ہیں کہ جو اسپینش فلو تھا میں پڑھ رہا تھا, اس میں سے زیادہ جو ڈیتھس ہوئی تھی وہ ہمارے سب کانٹیننٹ میں ہوئی تھی. وہ ڈیتھس برٹش انڈیا کے اس سلطنت میں ہوئی تھی جہاں پہ پاکستان, بنگلہ دیش اور انڈیا ہے. ہم پاکستان کے لوگ پتہ نہیں کیوں بھول جاتے ہیں, جب وہ ہمارے پاس آئے جس طرح سے وہ آ رہی ہے, پھیل رہی ہے, آپ کو پتا ہوگا 5,000 کیسز تھے پاکستان میں 2-3 ہفتے پہلے,
وہ ملٹی پلائی ہو گئے, ملٹی پلائی ڈبل ہوئے ہیں.
ایگزیکٹلی, اور یہ کوئی راکٹ سائنس نہیں ہے کہ اگر آپ کے پاس ایک بندہ ہے تو وہ 3 لوگوں کو تو افیکٹ کر رہا ہے,
3-6 کو کرے گا, 6 اسی طرح آگے ڈبل ہوتے جائیں گے انفارچونیٹلی. سندر نمبر اس سے پہلے میری
اسد صاحب, یو وونٹ بی سرپرائز اگر پاکستان کے کیسز پچھلے 2 ہفتوں کے بعد 1,00,000 کو پہنچتے ہیں.
کوئی میری ابھی کچھ دیر پہلے محمد یوسف صاحب سے بات بھی ہوئی ہے, اسی اسپیشل ٹاسک فورس کا حصہ ہیں پرائم منسٹر کی. ڈاکٹر چیمہ صاحب, سیاست اور کرونا, پاکستان جیسا ملک کیا کرے, کھولے صوبوں کو شہروں کو تو مرتے ہیں, نہ کھولے تو مرتے ہیں, اور پھر کتنی ریزیمبلنس نظر آتی ہے دونوں ملکوں میں کرونا کے اوپر جو سیاست ہو رہی ہے.
دیکھیں میں جیسے ابھی راجپال صاحب نے اسپینش فلو کا ذکر کیا, تو میں نے اپنے بلاگ میں بھی اس چیز کو مینشن کیا تھا. ہمارے جو پاکستانی قوم ہے ان کو تاریخ کا بالکل نہیں پتا, نہ وہ ہسٹری پڑھتے ہیں نہ وہ پڑھنا چاہتے ہیں. 18 million آدمی سب کانٹیننٹ میں 1918 سے لے کے 1920 تک ان کی ڈیتھ ہوئی تھی اسپینش فلو سے. 18 million, کہتے ہیں کہ جو ریور گنگا تھا نا, وہ اس کے اندر لاشوں کا انبار لگ گیا تھا.
1,80,00,000
ختم ہو گئی تھی.
1,80,00,000.
تو 18 million, 1,80,00,000 آدمیوں کی ڈیتھ ہوئی تھی ریور گنگا کے اندر, لاشوں کے انبار لگ گئے تھے کیونکہ جلانے کے لیے لکڑیاں ختم ہو گئی تھی. جیسے ابھی انہوں نے بولا کہ ایک آدمی سے 3 آدمی کو لگتا ہے, ابھی سیول ساؤتھ کوریا کو انہوں نے کھولا تھا, سارے ساؤتھ کوریا واز ڈوئنگ فینٹاسٹک, ایوری تھنگ واز گوئنگ ویری اسموتھ. ایک آدمی نائٹ کلب میں رات کو گیا ہے, فرائیڈے نائٹ کو ہی وینٹ ٹو 5 different bars, اور اس کے بعد مطلب جیسے ہوتا ہے نا رات کو آدمی جب ہینگ آؤٹ کرتا ہے, ایک بار میں گیا, اس کے بعد دوسرے دوسرے سے تیسرے, تو 5 bars میں گیا ہے, 1400 لوگ کے ساتھ, 1400 لوگوں کے ساتھ اس کا کانٹیکٹ ہوا ہے. Over 50 people have been diagnosed COVID positive. ساؤتھ کوریا کی گورنمنٹ نے پورے سیول کے ریسٹورینٹ اور بار 30 ڈیز کے لیے دوبارہ بند کر دیے. یہ اس کی اتنا, دیکھیں کووڈ 19 کا مسئلہ کیا ہے, ہائیلی انفیکشس ہے. اگر فلو وائرس ہے وہ 1:1 ریشیو ہوتا ہے, ایک آدمی کو لگا تو ایک آدمی کو دوسرے لگا, یہاں پہ 1:3 ہے. ایک ایک آدمی کو ہوا، اس سے تین کو ہوا، تین سے نو، نو سے اب آپ ملٹی پلائی کرتے رہیں، کتنی خطرناک تیزی سے اور کتنی جلدی سے پھیل کر. تو ہمیں ہسٹری کو سامنے رکھنا چاہیے. انفارچونیٹلی ہسٹری کا کوئی ہمارے اندر انٹرسٹ نہیں ہے، نہ کوئی پڑھنا چاہتا ہے، نہ کسی کو شوق ہے.
آخری سوال میں کرنا چاہوں گا تھوڑا سا اس میں لائٹر، تو میں نہیں کہوں گا کیونکہ وہ بھی ایک بہت بڑے پینڈیمک کی طرف تھا اشارہ.
ایک چیز بولنا چاہوں گا جو آپ کے سوال کا حصہ ہے کہ ہمارے ملک میں جو کچھ ہو رہا ہے اٹ از ویری انفارچونیٹ. دیکھیں جب بھی کسی قوم کے اوپر اس طرح کا مشکل وقت آتا ہے وہاں پہ سیاست نہیں کرنی چاہیے، وہاں پہ پوری قوم کو یونائٹ ہونا چاہیے. جس طریقے سے جب پاکستان کرکٹ ٹیم ورلڈ کپ جیتتی ہے یا کوئی بھی بڑا ٹورنامنٹ، کوئی بھی بڑا وکٹری ہوتی ہے، پوری قوم یونائٹ ہو جاتی ہے. ہم خوشی کے موقع پہ تو یونائٹ ہو سکتے ہیں، ہم اس انفارچونیٹ موقع پہ کیوں یونائٹ نہیں ہو سکتے؟ دس از دا بگیسٹ کوسچن دیٹ ایوری بڈی شوڈ آسک ایچ ادر.
مجھے یقین ہے کہ میرے جو دونوں پینلسٹ ہیں وہ بہت، ان کے زبردست حصے لطافت بھی ہے، حصے ظرافت بھی ہے، اور وہ باقی پرفارمنگ آرٹ کو بھی محسوس کرتے ہیں. ایک مووی بنتی ہے 2011 کے اندر، دی کنٹیجن، آج کل بہت پاپولر ہے نیٹ فلکس پہ. اس کے اندر اگر وہ دیکھیں تو لگتا ہے کہ ہم آج کے حالات میں ایک فلم پروڈیوسر، ایک رائٹر اس کو پرسیو کرتا ہے، یقیناً اس نے میڈیکل کے لوگوں سے بھی ہیلپ لی ہوگی، اور وہ لفظ بل لفظ لگتا ہے کہ جیسے اس کو انیکٹ کیا جا رہا ہے آج کے دور میں اسٹوری کو. سو اگر وہ دیکھ سکتا ہے تو میرا کوشچن یہ ہے کہ ایک سائنٹسٹ اور کرونا، اس فیملی کے آلریڈی بلو پرنٹس یا فٹ پرنٹس موجود ہیں، سو وہ اس کو کیوں تیزی سے سینس نہیں کر پا رہا، اس پہ عمل درآمد کیوں نہیں کر پا رہا. ایون انتظامیہ، پولیٹیکل انتظامیہ، وہاں پہ بھی یہ فیلئرز اور کلیپسز دکھائے گئے تھے. مشتاق راجپر صاحب،
آئی تھنک اس کے لیے صرف چائنا کو بلیم کرنا کافی نہیں ہے جو یہاں پہ کیا جا رہا ہے. آپ دیکھیں جو یعنی انڈیا کے لیے کہا جا رہا ہے، امریکہ میں ابھی جو اسٹڈی آئی پچھلے ہفتے کی آخر میں، وہ یہی تھا کہ امریکہ کے چھوٹے اسٹیٹس ہیں، چھوٹے شہر ہیں، وہاں یہ کیسے پہنچی ہے. تو وہ انہوں نے جو ٹریس کیا، ریسرچ کر کے، اسٹڈی کر کے پتا چلا کہ جو سیٹس تھے وہ نیو یارک سے گئے، یو نو، باقی نیبرنگ اسٹیٹس میں، آئی مین مینلی نیو جرسی اور کنیکٹیکٹ اور یو نو میسچوسٹس اور باقی ایریاز میں. تو obviously مطلب وہ جو ہے وہ چائنا سے جو ہے ووہان سے، وہاں سے شروع ہوا، لیکن وہ انٹرنیشنل ٹریول اتنا رہا اس سارے عرصے میں، 4.5 لاکھ تو لوگ صرف نیو یارک میں آئے ہیں اس پیریڈ میں. تو یو نو، اور جو آپ دیکھیں کوریا میں کیسے پہنچا، وہ ایک جو چرچ کے جو پادری تھے، جو لوگ تھے، یو نو، وہ وہاں سے واپس آئے، دیٹس ہاؤ اٹ وینٹ دیئر. اور آپ اٹلی کو دیکھ لیں، اسپین کو دیکھ لیں، تو آئی تھنک اسپریڈ تو ہو چکی تھی جب ان لوگوں، دنیا نے اور پولیٹیشین نے، حکومتوں نے آنکھ کھولی، تب تک آئی تھنک اٹ واز ٹو لیٹ. پاکستان میں تو میں ایک گزارش کروں اگر کر سکوں تو، ابھی بھی جو بات ہو رہی ہے روز، یا تو برادر شاہ کرتے ہیں یا عمران خان کرتے ہیں، ہمارے سائنٹسٹ کہاں پہ ہیں، ہمارے میڈیکل ایکسپرٹس کہاں پہ ہیں، وائی ڈونٹ دے، یو نو، وہ بات نہیں کر رہے لوگوں کو، وہ نہیں، جو روز ٹی وی میں دیکھتا ہوں، اخباروں میں اور سب میں، سارے پولیٹیشنز جو ہیں وہ باتیں کر رہے ہیں، لیٹ دی ایکسپرٹس سپیک. اینڈ
اگر آپ نے ریسرچز نہیں ہیں تو اس چیز میں مسنگ ہے کہ ان کی ٹیم میں بندہ کوئی سائنٹسٹ آ کے یہی بتا دے کہ بھائی ڈاکٹر فاؤچی کو میں نے سنا ہے وہ یہ کہہ رہے ہیں. ڈاکٹر
صاحب جی پلیز، آپ، سوری میں آپ کی بات کاٹ رہا ہوں، آپ کہہ رہے ہیں کہ ہمارے سائنٹسٹ کہہ رہے ہیں، طارق جمیل صاحب روزانہ ٹی وی پر آتے ہیں،
بس بات ختم ہو گئی نا سر.
جی خیر، اچھا دیکھیں میں آپ کو یہاں پہ، آپ نے جو سوال اسد آپ نے ریز کیا ہے کہ جب ایک مووی کے رائٹر یا مووی کے ڈائریکٹر نے کوئی یہ چیز پتا تھی تو باقی لوگ کیوں نہیں کر رہے. یہ کوئی بھی کرائسس جب آتا ہے تو وہاں پہ سب سے اہم چیز یا امپورٹنٹ چیز ہوتی ہے اس ملک کی لیڈرشپ ہوتی ہے. آپ دیکھیں گے جب سے یہ COVID-19 کا کرائسس آیا ہے، وہ کنٹریز جہاں کی لیڈرشپ بہت اسٹرانگ ہے، جرمنی ہو گیا، نیوزی لینڈ ہو گیا، ناروے ہو گیا، اس طرح ساؤتھ کوریا ہو گیا، چائنا ہو گیا، جہاں پہ لیڈرشپ اسٹرانگ ہے، جہاں پہ قوم متحد ہے، انہوں نے اس کرائسس کو بہت زبردست طریقے سے ڈیل کیا ہے اور زبردست طریقے سے اس کو سالو کیا ہے. وہ کنٹریز جہاں پہ لیڈرشپ کا فقدان ہے، یہاں پہ لیڈرشپ ویک ہے، سیلفش ہے، وہ کنٹری ابھی تک اس کرائسس میں پھنسی نہیں ہے. اور یہ آنے والے دنوں میں بھی یہی چیز ڈیسائیڈ کرے گی کہ وہ کنٹریز کی لیڈرشپ کتنے بڑے اور کتنے اہم فیصلے کرتے ہیں، کیونکہ لیڈرشپ کے فیصلے جو ہوتے ہیں وہی قوموں کو آگے لے کے چلتے ہیں اور وہی قوموں کو برباد کرتے ہیں.
بہت شکریہ ڈاکٹر سہیل جیوا صاحب، آپ نیو یارک سے ہمارے ساتھ تھے. مشتاق راجپر صاحب، آپ نے واشنگٹن سے ہمیں جوائن کیا، آپ کے بھی ہمنوں نے بہت شکریہ آپ کا.
شکریہ سر.
اور سامعین، اس کے ساتھ ہی ہمارا آج کا یہ پروگرام اپنے اختتام کو پہنچتا ہے. اسد حسن کو اجازت دیجیے.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔
پروگرام ہے آپ کی صحت، بیچے جلانی حاضر ہے۔ بڑی ہی دلچسپ رپورٹ ہے آج۔ برطانیہ میں ایچ آئی وی سے متاثرہ ایک شخص کے ایڈز وائرس کو ختم کرنے میں کامیابی ہوئی۔ یہ دنیا کا دوسرا شخص ہے جس کے بارے میں کہا جا رہا ہے کہ ایک مخصوص علاج کے بعد اس کے ایڈز کے وائرس کا خاتمہ ہو گیا۔ امریکہ کے شہر سیئٹل میں منعقد ہونے والی ایک کانفرنس میں ایڈز کے خاتمے کے لیے عالمی سطح پر کوشاں اقوام متحدہ کے ادارے نے بتایا کہ ایچ آئی وی سے متاثرہ ایک شخص کے کامیاب علاج۔